सदा चाहिँ प्रत्येक महिनाको पहिलो शनिबार चाहिँ आज पनि हाम्रो साथमा आर्थिक सल्लाहकार विश्वास भट्टराईजी हुनुहुन्छ। विश्वासजी नमस्ते र स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
नमस्कार ऋजसजी।
सबभन्दा पहिला त अब यो मिनिमम वेजमा जुन न्यूनतम तलमा जुन वृद्धि भएको छ त्यसले खासै प्रभाव मोर्गेजहरूमा खासै प्रभाव पार्ला नपार्ला कसरी हेर्नु भएको छ तपाईँहरूले चाहिँ?
अब हेर्नुहोस् अहिले खासै भन्ने हो भने अब त्यो जम्मा 1-2% को कुरा हो होइन, त्यसले सिग्निफिकेन्ट डिफरेन्स डेफिनेटली पार्दैन। हेर्नुहोस् होइन, एउटा 100,000 इन्कममा 1-2% भनेको खासै त्यति ठुलो सिग्निफिकेन्ट इन्क्रिज होइन। जो अहिले हामीले 2-3 इयर्समा देखाएको छ सिडनीको हाउस प्राइस चाहिँ एकदम त्यो अफोर्डेबल ऊभन्दा बाहिर गएको छ। लास्ट इयर्समा अलमोस्ट 40% राइज देखाएको छौँ। त्यो हिसाबले तपाईँको वेजेस पनि बढाएको छैन, मान्छेको रेन्टल पनि बढाएको छैन होइन। त्यही भएर अफोर्डेबिलिटी बाहिर छ। यो मिनिमल वेभले चाहिँ केही सिग्निफिकेन्ट इम्पोर्टेन्स पार्दैन, तर बटम लाइन के भन्दाखेरि तपाईँको हप्तामा $10-15 भए पनि सबैमा अल्टिमै गएको राम्रो होला बाहिर जानुभन्दा चाहिँ।
अब केहीले चाहिँ अब हप्तामा एउटा थप कफी खान मात्रै मद्दत हुने भन्ने बताएका छन् है, त्यही त्यही भएर त्यसले चाहिँ त्यसमा त्यति प्रभाव पार्दैन। तर यसले भनौँ न अब न्यूनतम तलब बढाइए भने अब मान्छेहरूले अब केही अब रिटेल खुद्रा विक्रेताहरूले चाहिँ अब सिफ्ट वर्कहरूको कामदारहरूको सिफ्ट घटाइन सक्ने भन्ने खालको पनि त्यो भनाउँदाखेरि त्यस्ता कुराहरूलाई चाहिँ ब्याङ्कहरूले कतिको विचार गर्छ गर्दैन, कस्तो छ मतलब त्यो लोन दिने बारेमा कुरा गर्दाखेरि भनौँ न, यदि कसैले अब पार्ट टाइम काम गरेछ भने अब यस्तो तलब वृद्धिको समाचारहरू आउँदाखेरि सिफ्ट घट्न सक्ला भन्ने खालको कतिको सोचिन्छ कि सोच्दैन ब्याङ्कहरूले?
प्राय प्राय अब अस्ट्रेलियामा चाहिँ अब के छ भन्दाखेरि प्राय हस्पिटालिटी र रिटेल सेक्टरले चाहिँ ठुलो धेरै नै धानेको छ होइन। प्राय रिटेल र हस्पिटालिटीमा चाहिँ क्याजुअल र तपाईँको ओभरटाइम एलाउन्सेसहरू चाहिँ प्री स्ट्यान्डर्ड देखिन्छ है। त्यो हिसाबले मान्छेले स्याटरडे सिफ्ट सन्डे सिफ्टदेखि लिएर एक्स्ट्रा आवर्सहरू गरि नै राखेको हुन्छ। तर जहाँसम्म प्राय हुन त सबै ब्याङ्क सबै इन्स्टिट्युसनको आफ्नो आफ्नै रुल्स रेगुलेसन हुन्छ होइन, तर प्रायले चाहिँ के गर्ने गर्छ भन्दाखेरि तपाईँको ओभर टाइमहरूलाई चाहिँ 80% मात्रै लिने गरेको छ रिसेन्टली चाहिँ, पुरै 100%मा लिँदैन। अब जस्तै कोही मान्छेले भन्नुहोस् न अब ओभर टाइममा रफली अब हप्तामा 200 कमाइरहनु भएको थियो, उहाँको सिफ्ट घटेर 150 भयो भने त सिग्निफिकेन्टली उहाँको बोरिङमा इम्प्याक्ट पर्ने भयो होइन, किनभने टोटल बोरिङ त इन्कममा डिपेन्ड हुन्छ। त्यसले गर्दाखेरि चाहिँ बोरिङ स्विङ चाहिँ हुनसक्छ। अब यो चाहिँ खास अब भइहाल्ला जस्तो पनि हामीलाई लाग्दैन, किनभने रिटेल हस्पिटालिटीमा तपाईँको वर्क फोर्स चाहिन्छ। हेर्नुहोस् अब सिफ्ट घटाउने भन्दैमा सिफ्ट कि कसैलाई दिनु पऱ्यो, अब अनएटेन्डेड सप र रेस्टुरेन्ट राख्ने कुरा त आएन। त्यही भएर मलाई यो भन्नु र गर्नुमा अलिकति फरक होला, आवर्समा चाहिँ त्यति फरक पर्ला जस्तो लाग्दैन। तर देन सेइङ अगेन होइन, 1-2% चाहिँ सिग्निफिकेन्ट डिफरेन्स चाहिँ दुई साइडलाई पार्दैन जस्तो लाग्छ मलाई।
अब यो लोनको कुरा गर्दाखेरि भनौँ न, अब कुन इन्डस्ट्रीमा काम गरेको छ त्यही अनुसार लोन दिने नदिने बारे पनि त्यस्तो निर्णय गरिन्छ कि गरिँदैन त, मतलब भनौँ न प्राय जसो
त्यति डिटेलमा चाहिँ जाँदैन, तर इम्प्लोइमेन्ट टर्म्सले चाहिँ डिक्टेट गर्छ। जस्तै मैले भने भन्दाखेरि पार्ट टाइम हो, फुल टाइम हो, क्याजुअल हो, त्यसले डिपेन्ड गर्छ। त्यही भएर प्राय हस्पिटालिटीदेखि लिएर तपाईँको रिटेलमा चाहिँ बढी मान्छेले क्याजुअल भयो भने चाहिँ प्राय इन्स्टिट्युसनहरूले अप टु 1 इयरसम्म काम नगरे पनि लोन नदिने टेन्डेन्सी देखिन्छ। त्यसले गर्दा चाहिँ अब डाइरेक्टली नभए पनि इन्डाइरेक्टली चाहिँ यस्तो सेक्टरहरूलाई चाहिँ बढी इम्प्याक्ट पर्छ।
भनेपछि कि अब कसैले हाम्रो श्रोताहरूले कसैले घर लिने बारे सोचिरहनु भएको छ तर उहाँ क्याजुअल काम गर्नुहुन्छ भने उहाँले कि 1 वर्षसम्मको पे स्लिप देखाउनु पर्ने हुन्छ कि कस्तो हुन्छ त्यसो?
6 मन्थ्स टु 1 इयरसम्म ब्याङ्कहरूले राख्छ प्राय कन्डिसन क्याजुअलमा, जबकि फुल टाइम र पार्ट टाइममा चाहिँ विदिन 3 मन्थ्स हुन्छ होइन। क्याजुअलमा चाहिँ अप टु 1 इयरसम्म हुनसक्छ, तर हरेक सिनारीमा डिफ्रेन्ट हुन्छ। मोर्गेज इन्स्योर लोन हो कि 20% डिपोजिट हाल्ने हो कि त्यसमा अलिकति भ्यारिएसन हुन्छ, तर जेनरली क्याजुअलमा चाहिँ अलिकति गाह्रै हुन्छ नर्मल फुल टाइमर भन्दा।
हजुर शताब्दी, हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग, र यदि तपाईँ पनि कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। नम्बर हो 1300-799-62 छ, 1300-799-62 छ, अथवा एसएमएस एसएमएस नम्बर भनिदिइहाल्छु 0429-996-236-0429-996-263। र विश्वजी एकचोटि हजुर त्यो के एड गर्नु आउनु भएको थियो तपाईँले?
मैले के भन्नु लागेको थिएँ तपाईँ त्यो 1-2% इन्क्रिज भन्दा पनि अर्को सिग्निफिकेन्ट के भएको छ भन्दाखेरि आरपी डाटा हाम्रो कोरोलोजीको रिपोर्ट अनुसार चाहिँ लास्ट मन्थ सिडनीको हाउस प्राइसले 3.1% राइज गरेको छ। भनेपछि त्यसले बढी सावर गर्ला जस्तो छ होइन फर्स्ट बायर पोटेन्सियललाई, किनभने लास्टको जनवरी डिसेम्बर जनवरी फेब्रुअरीमा माइनस गए पनि यो होल लास्ट 3 मन्थ क्वार्टरमा चाहिँ तपाईँको 6.9% बढाएको छ भने लास्टको मन्थ मात्र 3.1% राइज गरेको छ सिडनीको हाउस प्राइस.
अब कसरी यो वृद्धि भइरहेछ भनौँ न, अब हाउस त्यो घरहरूको भाव एकदमै बढी भयो, अब यदि अब लेबर पार्टीले पनि यदि आफू सरकारमा आए अब हुन्छ नेगेटिभ गियरिङमा बदलाव गर्ने भनी बताएको छ, अब मान्छेहरूले नै अब घर किन्न नसक्ने खालको ब्याङ्कहरूले पनि कडाई गरेको भन्ने खालको, लगानीकर्ताहरूलाई कडाई गरेको भन्ने खालको समाचार आउँदाखेरि भनौँ न भावमा अझै यो यतिको 3% यसरी वृद्धि हुनु भने त कसरी भइरहेछ
यो? यो दुइटा टेन्डेन्सी हो जेनरली होइन, किनभने मिडियाहरूबाट पनि तपाईँको प्राइस झर्ने झर्ने भन्ने पुरादेखि पहिलादेखि स्पेकुलेसन थियो, त्यो भएन होइन, मान्छेहरू कुरेको पनि थियो 2-3 महिना प्राइस झर्ला भन्न. अब चाहिँ के देखिया छ भने अब प्राइस चाहिँ झर्ला जस्तो नदेखि मान्छेहरू जम्पिन हुन थालेको छ फेरि है. अनि अर्को कुरा चाहिँ जब यो घर पैसा झर्ने झर्ने भन्ने कुराले गर्दाखेरि अहिले चाहिँ तपाईँको जेनरली प्रपर्टी सिडनीमा हामीले एभ्री विक अक्सनमा जस्तै 1300-1400 प्रपर्टी देख्थ्यौँ भने अहिले एभरेजमा 600-700 मात्रै देख्छौँ, भनेमा त सप्लाई एकदम कम छ. त्यसले गर्दाखेरि चाहिँ प्राइस, त्यसले गर्दाखेरि आर्टिफिसियल डिमान्ड क्रिएट भएर पनि खास प्राइस बढिरहेको छ. ब्याङ्कले अभियसली टाइट गरेको छ, तर इन्भेस्टरहरूसँग अझ पनि एपेटाइट छ. भनेपछि पहिला 1300 प्रपर्टी हुन्थ्यो भने अहिले 600 प्रपर्टी भएपछि सिम्पली सप्लाई कम भएको हिसाबले आर्टिफिसियल डिमान्ड क्रिएट भएर प्रपर्टीको भाइस त्यसरी पनि बढिरहेको छ फेरि.
भनेपछि अब एकचोटि एसएमएस पनि एकचोटि कुरा गरी हाम्रो एकजना श्रोताले एसएमएस पठाउनु भएको छ, उहाँले चाहिँ के लेख्नु भएको छ भने उहाँले चाहिँ फुल टाइम काम गर्नुहुन्छ तर उहाँको वाइफले चाहिँ क्याजुअल काम गर्नुहुन्छ भनेर लेख्नु भएको छ होइन. अनि अब वाइफलाई पनि नाम राख्दाखेरि अब के वाइफको पनि एक वर्षकै पे स्लिप देखाउनुपर्छ भनेर उहाँले लेख्नु भएको छ कि के छ उहाँको चाहिँ?
अब जेनरली त्यहाँ 2-3 भेरिएसन हुन्छ होइन. जेनरली ब्याङ्कहरूले चाहिँ मोर्गेज इन्स्योर्ड भने मतलब 20% भन्दा कम डिपोजिट बढी डिपोजिट अलिकति डिफ्रेन्टली एक्सेस गर्छ होइन. जेनरली मोर्गेज इन्स्योर लोन भयो चाहिँ तपाईँको वाइफले लास्ट इयर पनि कति कमाएको छ भनेर हेर्न खोज्छ होला जहाँसम्म लाग्छ मलाई, किन भन्दाखेरि तपाईँको क्याजुअल स्ट्याटस भएर होइन. मोर्गेज इन्स्योर लोन नगएर तपाईँ 20% जिप्रिन हुन्छ, अलिकति लिबरल भएर अलिकति मोर उनीहरूले अहिलेको इन्कमलाई पनि हेर्न सक्छ होइन. त्यो दुई किसिमले एक्सेस गर्छ. फेरि यो भन्दैमा हरेक ब्याङ्कहरूको आफ्नो आफ्नो लेन्डिङ क्राइटेरियाहरू हुन्छ होइन, अलिअलि ट्विस्ट एन्ड टर्न हुन्छ. त्यो भएर चाहिँ एक्चुली बरु ब्रोकेज ब्रोकर या कोही होइन ब्याङ्क या मोर्गेज ब्रोकर या कोही फाइनेन्सियल एडभाइजरसँग यसो कुरा गर्नुहोस् होइन, किनभने हरेक ब्याङ्क हरेक इन्स्टिट्युसनमा कुनै न कुनै उपाय त निकालिहाल्ला, कसै न कसैले त गर्ला त्यहाँ होइन. तर खास के भन्दा तपाईँलाई राइट प्रडक्ट र राइट पाथ देखाउने मात्रै काम हो.
अनि हामीलाई अब गए महिना पनि श्रोताले प्रश्न पठाउनु भएको थियो, उहाँले चाहिँ जग्गा मात्रै किनेर घर बनाउन लगे चाहिँ ब्याङ्कहरूले चाहिँ कतिको इन्भेस्टमेन्टको रूपमा चाहिँ कतिको लोन दिन्छन् भनेर उहाँले सोध्नु भएको छ होइन. के छ उहाँको त्यसबारे?
उहाँले के सिनारीमा भन्नुभयो मैले अलिक राम्रोसँग बुझिनँ. उहाँले भन्नुभयो चाहिँ जग्गा किन्ने घर बनाउने भन्नुभयो होइन.
हजुर,
टेक्निकली तपाईँको त्यो गर्नु र तपाईँले बनेको घर किन्नुमा केही पनि फरक छैन, हेर्नुहोस् सेम थिङ होइन. तर जग्गा फर्स्टमा किन्ने बेला चाहिँ अलिकति टाइट किन हुनसक्छ भन्दाखेरि तपाईँको जग्गाबाट चाहिँ रेन्ट चलाउँदैन होइन, त्यो भएर चाहिँ अलिकति गाह्रो हुनसक्छ. तर जब घर बनाउने प्रपोजल हाल्नुहुन्छ त्यो बेला चाहिँ खास प्रब्लम नहुनुपर्ने हो, किनभने घर बनाएपछि त रेन्ट चलाउँछ अनि ब्याङ्कहरूले त्यो सिनारी फ्याक्टर गर्न मिल्छ. बाई द वे अहिलेको त्यही कुरामा है, हामीले एउटा ट्रेन्ड चाहिँ के देखेका छौँ भन्दाखेरि अहिले चाहिँ फर्स्ट टाइम बायरहरूले घर किन्न सिडनीमा अभियसली धेरै एक्सपेन्सिभ भएको छ, यो हामी सबैले देखेको कुरा हो. तर हामीले लास्ट यो 1 चाहिँ बढी के देखिरहेको छ भन्दाखेरि फर्स्ट टाइम बायरहरूले आफूलाई बस्नभन्दा इन्भेस्टमेन्ट पर्पजको लागि किनेको धेरै देखिन्छ. लाइफस्टाइल चोइसेस भनौँ न, अब कसैले अब आफू कोही सिटीको नजिक कोहीसँग सेयर गरेर बस्नुहुन्छ भने उहाँहरू त्यहाँ बसिरहनु भएको छ, बरू अर्को घर चाहिँ किनेर कुनै रुरल एरियामा या अलिक परतिर घर किनेर रेन्टमा पनि राखेको छ, त्यस्तो पनि धेरै देखिन्छ. यसलाई आजकल रेन्ट इन्भेस्टिङ भन्ने पनि टर्मिनोलोजी बढी युज हुन थालेको छ है. भन्दाखेरि आफै बस्नलाई किन्नुपर्ने भन्ने छैन, आफ्नो लाइफस्टाइल अनुसार यदि तपाईँ आफू बसे ठाउँमा ह्याप्पी हुनुहुन्छ भने अल्टरनेटिभ स्ट्राटेजी चाहिँ तपाईँले अर्को इन्भेस्टमेन्ट प्रपर्टी किन्न सक्नुहुन्छ.
अनि यसमै मलाई सोध्नु मलाई चाहिँ अब केही समय केही अब लास्ट मन्थ हो के अरे गए महिना समाचारमा आएको थियो केही अब अस्ट्रेलियाहरूले चाहिँ आफ्नो सानो छोराछोरी अब 6 महिनाको छोराको नाममा पनि घर किनेको भन्ने खालको समाचारहरू आइरहेको थियो होइन. इन्भेस्टमेन्ट यो लगानी गरेर आफू चाहिँ नबस्ने तर हुन्छ नि अब त्यो नेगेटिभ गेयरिङको फाइदा उठाउनलाई भनेर घर किनेको भन्ने समाचार कसरी अब त्यो 6 वर्षको आफ्नो छोराको नाममा घर किन्दाखेरि के फर्स्ट होम ओनर्स ग्रान्टदेखि लिएर सबै पनि पाइन्छ कि हजुर कस्तो हुन्छ?
लोन हुनुपर्ने जरुरी छ है. अब तपाईँको 6 महिनाको छोरालाई तपाईँले प्रपर्टी हाल्दैमा लोन चाहिँ कसैले दिँदैन फेरि होइन, कुरा त्यहाँ पनि छ. अब प्रपर्टी किन्न चाहिँ पाइन्छ जहाँसम्म, तर यदि प्रपर्टीले इन्कम कमायो भने चाहिँ ट्याक्स चाहिँ हेभी हुन्छ फेरि बच्चाहरूको नाममा. त्यही भएर त्यति त्यो चाहिँ त्योभन्दा पनि बरु ट्रस्ट स्ट्रक्चरमा चाहिँ फ्यामिली ट्रस्टहरूबाट चाहिँ धेरै क्लेभर एकाउन्टेन्टहरूले धेरै लुपहोल्सहरू निकाल्छ है. कतिले चाहिँ प्रायः मान्छेहरूले चाहिँ इन्भेस्टमेन्टको लागि चाहिँ यहाँको सेकेन्ड थर्ड जेनेरेसन इन्भेस्टरहरूले चाहिँ हामीले बढी फ्यामिली ट्रस्टहरूको युज गरेको देखिन्छ, डिस्क्रेसन ट्रस्ट फ्यामिली ट्रस्ट युज गर्छ, त्यसले गर्दा चाहिँ फ्यामिली ट्रस्टभित्र बस्छ, त्यो होल फ्यामिली मेम्बरलाई डिस्ट्रिब्युसन गर्न मिल्छ, त्यसमा एडभान्टेज र डिसएडभान्टेज छ आफ्नो ठाउँमा होइन, तर त्यो स्ट्राटेजीलाई चाहिँ बढी भनेको होला मेरो विचारमा, सिम्पली त्यो 6 महिनाको बच्चाको नाममा हाल्ने होइन कि एउटा फ्यामिली ट्रस्ट बनाएर उनीहरूलाई बेनिफिसियरी बनाउने किसिमले स्ट्राटेजी गरे होला। तर यो गर्नुभन्दा पहिला चाहिँ प्लिज आफ्नो एकाउन्टेन्ट र फाइनेन्सियल एडभाइजरको एडभाइस चाहिँ लिनु होला, यो जेनरल मात्रै हो
है। हजुर, अनि अर्को एउटा प्रश्न चाहिँ, अब कुन चाहिँ ब्याङ्कले 2 वर्षको फिक्स्ड टर्मको लागि चाहिँ सस्तो इन्ट्रेस्ट रेट दिइरहेछ भनेर सोध्नु भएको छ, के छ तपाईँको जानकारी?
अहिलेको सिनारीमा हेर्नुहोस्, अहिले धेरै ब्याङ्कहरूले गरिरहेछ है, सबै ब्याङ्कहरू कुन चाहिँ नि धेरै नै सस्तो छ भन्ने कुरा चाहिँ मैले पहिला पनि भनेको थिएँ। अब कुनै ब्याङ्कले हामीले देखेको अहिले जेनरली टप 4 ब्याङ्कमा पनि 4.74 देखि 4.79 छ होइन, अब त्यो 0.01 र 0.02 को डिफरेन्स भन्दा पनि तपाईँले एन्युअल फी सबैहरू हेर्नुपर्छ कि, अब फिज एन्ड चार्जेसहरू सबै पनि एडन गर्नुपर्छ। 0.01, 0.02 भनेको सिग्निफिकेन्स डिफरेन्स छैन होइन, तर त्यो कुरा फिजले गर्दाखेरि तपाईँलाई महँगो हुन जान्छ भने होइन, त्यो पनि सोच्नुपर्छ।
तर अनि कुनै कुनैमा चाहिँ अब कम्पेरिजन त्यो एकदमै सस्तो कम्पेरिजन रेट थियो, अब त्यो कति पर्सेन्ट त अब न थाहा छैन, तर कम्पेरिजन रेट भनेर लेखिरहेको हुन्छ नि, त्यो कम्पेरिजन रेटको चाहिँ मतलब के हो?
कम्पेरिजन रेट भनेको चाहिँ तपाईँको एक्चुअल चार्जेबल इन्ट्रेस्ट इन्क्लुडिङ फिज एन्ड चार्ज एन्ड एभ्रिथिङ हो के खास भन्ने हो भने चाहिँ होइन। अब जेनरली ब्याङ्कहरूमा चाहिँ के गर्छ भन्दाखेरि अलिकति त्यो त्यसमा पनि अलिकति ट्विस्ट एन्ड टर्न गर्छ ब्याङ्कहरूले चाहिँ के गर्छ भन्दाखेरि, तपाईँलाई 2 इयर्समा तपाईँले कसरी याद गर्नुभयो होला, अब 2 इयर्समा भनौँ न एउटा ब्याङ्कले 4.8% दिएको छ, 3.8% दिएको छ अहिले होइन, तर ब्याङ्कको कम्पेरिजन तपाईँ ओभर 5% हुन आउँछ। किन भन्दाखेरि ब्याङ्कहरूले चाहिँ रियलिस्टिकमा के गर्छ भन्दाखेरि 2 इयर्सको लागि चाहिँ त्यो रेट प्लस तपाईँको एन्युअल फिज हालेर कम्पेरिजन गर्छ, आफ्टर 2 इयर्स 30 इयर्सको टर्ममा चाहिँ उनीहरूको स्ट्यान्डर्ड 0.8% डिस्काउन्ट गरेर हालेर गरे हुन्छ। त्यसले गर्दाखेरि खास त्यो अलिकति हाई भएको हो होइन, तर इट डजन्ट मिन्स एक्चुअल तपाईँले तिर्ने हो, किन आफ्टर 2 इयर्स पछि तपाईँलाई फेरि बढी अफर गर्न सक्छ, तपाईँले ब्याङ्क मुभ गर्न सक्छ, त्यो पनि सिनारी हुनसक्छ नि।
कम ब्याज दर भन्दा पनि अब कुन ब्याङ्कको उसमा चाहिँ रेट अनुसार अब के कस्तो फेसिलिटीहरू मिल्छ त्यसमा पनि ध्यान दिनुपर्छ।
कम्पेरिजन चाहिँ एकदमै क्रुसियल हो, तर कम्पेरिजन गर्दा चाहिँ तपाईँ इयर टु इयर हेर्नुहुन्छ कि 30 इयर्स हेर्नु, त्यसमा फरक पर्छ कि।
हजुर, अनि अन्त्यमा विश्वासजी को सब प्रोफाइल पनि एकचोटि गरिहालौँ है, कुन चाहिँ सब आज बारे ल्याउनु भएको छ?
आज मैले यो रेन्ट इन्भेस्टकै कुरा गरेँ, मैले रेन्ट इन्भेस्टको टर्मिनोलोजी भने है, त्यसको लागि चाहिँ मैले अहिले सबभन्दा राम्रो देखेको सबहरू चाहिँ तपाईँको अहिले अलि पोटेन्सियली राम्रो रेन्टमा पनि जाने सबै हिसाबले हेर्दाखेरि चाहिँ मलाई रकडेल लाग्छ है। रकडेल चाहिँ तपाईँको सिडनीको एकदम क्लोज प्रोक्सिमिटीमा छ, डाइरेक्ट ट्रेन एक्सेस छ, त्यसपछि तपाईँको ट्रान्सपोर्ट इन्फ्रास्ट्रक्चर रोडको हिसाबले पनि त्यति पर छैन, हाउस प्राइस चाहिँ त्यही अलिक महँगो छ, 1.15 मिलियन छ है, तर युनिटमा चाहिँ र 600 मिलियन प्राइस छ। तर जेनरली मेरो हामीले जहाँसम्म देखाएको छ यसमा चाहिँ 550 तपाईँको राम्रो युनिटहरू हामीले देखाएको छौँ 2 बेडरुमको। यो 600 भएको कारण चाहिँ किन इन्फ्लेटेड भयो भन्नुहुन्छ भने, रकडेल कोगरामा अहिले हाइडेन्सिटी हाउसिङको एप्रुभल पाएर धेरै नयाँ अपार्टमेन्टहरू भएको हुनाले त्यो प्राइस चाहिँ माथिको अप्पर ब्रैकेटमा पर्या हो, तर 550+ त राम्रो युनिटहरू देखिया छ, जुन कि 520-530 रेन्जमा पनि रेन्ट हुन्छ, भनेपछि रेन्टको लागि चाहिँ सिग्निफिकेन्टली राम्रो छ, अनि फ्युचरको लागि तपाईँको क्लोज प्रोक्सिमिटी सिटीको हुनाले लोकेसन पनि राम्रो छ, स्कुलिङ इन्फ्रास्ट्रक्चर सबैले सपोर्ट गरेको हिसाबले यो सबब चाहिँ हाम्रो विचारमा अझ पनि तपाईँको रेन्टल एलको हिसाबमा इट्स अ भेरी भेरी लुक्रेटिभ सबब।
अनि अन्त्यमा जानुभन्दा अगाडि एकदमै छोटो विश्वासजी, त्यही अब धेरै नै अपार्टमेन्टहरू बनिरहेको भएर अब मेलबर्नका केही अब मेलबर्न सिबिडीमा घरहरूको प्राइस अपार्टमेन्टको प्राइस घटेको भन्ने समाचार, त्यस्तै अब सिडनीमा पनि हुनसक्ने भन्ने बताइदा के छ त्यसमा चाहिँ सम्भावना?
त्यो त हामीले बारम्बार भन्दा सिटी रोड डकल्यान्ड्सहरू पहिलेदेखि तपाईँको रेड फ्ल्याग भएको एरियाहरू हो, यो नै थियो होइन, इट वाज इनइभिटेबल त्यो मेलबर्नमा, अब सिडनीमा पनि त्यो हुँदैन भन्न चाहिँ सक्दैन, मोस्ट लाइकली तपाईँको नेक्स्ट इयरको एन्ड या नेक्स्ट इयरको अर्लीमा अलिकति सप्लाई चाहिँ सबै प्रपर्टीहरू एकैचोटि आउँदाखेरि चाहिँ ओभरवेल्मिङ सप्लाई भएर त्यो अलिकति 5-7% चाहिँ फ्लक्चुएट हुनसक्छ। अहिले प्रायः ब्याङ्कहरूले सिडनीको 16 कि 17 सबहरूमा रेड फ्ल्याग गरेको छ, यो हुन सक्ने सम्भावना देखाएको छ है। यसमा चाहिँ सबहरू जस्तै भन्नु होमबुजदेखि लिएर प्यारामाटा, तपाईँको स्ट्यान्ड अप गार्डन्स, अरू के भन्छ ओलाइ क्रिक्स, धेरै सबहरू पर्या छ होइन। अब डेफिनेटली यो एकैचोटि सबै प्रपर्टी आउँदाखेरि चाहिँ अलिकति अब सिग्नीमा त्यति ठुलो मेजर नहोला, तर हामीले 5-10% चाहिँ अलिकति प्राइस भेरिएसन हुने प्रकाश चाहिँ गरेका छन्।
हजुर, र विश्वासजी अब त्यसको साथ आजको लागि यही बन्द गरौँ र अर्को महिना फेरि भेटौँला, जस आज समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
धन्यवाद ऋषि।